नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको युवा संसार कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एप मार्फत पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, हरेक सफल व्यवसायको सुरुवात एउटा सानो सोचबाट हुन्छ। त्यो सोचले सही मार्गदर्शन, अवसर र मेहनत पाएपछि नयाँ सम्भावनाको ढोका खुल्दछ। आज हामीसँग हुनुहुन्छ गण्डकी प्रदेशका 3 ऊर्जाशील युवा, जसले आइडिया हन्ट मार्फत आफ्नो सृजनात्मक सोचलाई पहिचान बनाउनुभयो र आइडिया स्टुडियोको तालिमपछि त्यसलाई स्टार्टअपको रूपमा अगाडि बढाउन सफल हुनुभएको छ। उहाँहरूको सङ्घर्ष, सिकाइ र सफलताको यात्राबारे आज हामी विशेष कुराकानी गर्नेछौँ। उहाँहरू हुनुहुन्छ ओपस डिजाइन एटेलियरका सह संस्थापक नवीन न्यौपाने, त्यस्तै ग्रिन प्रविधि इन्जिनियरिङ सोलुसन्स प्रालीका संस्थापक अमृत पौडेल र पोखरेली सिसाकलम उद्योगकी सञ्चालिका शान्ति अधिकारी। अब भने आउनुहोस् कार्यक्रममा हाम्रा तिनैजना अतिथिलाई स्वागत गरौँ। यहाँहरू तिनैजनालाई रेडियो नेपालको युवा संसार कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद, नमस्कार म्याडम।
आरामै हुनुहुन्छ?
हजुर।
आज रेडियो नेपालको स्टुडियोमा हाम्रो भेट भयो है। गण्डकी प्रदेशबाट बागमती प्रदेशमा आउनु भएको छ र रेडियो नेपालको स्टुडियोमा भेट भएको छ एकदमै जल्दा बल्दा युवा समुदायसँग है। यो सिलसिला के थियो यहाँहरूको गण्डकीबाट बागमतीतिर फड्को मार्ने?
आजभन्दा 10 वर्ष अगाडि म काठमाडौँ विश्वविद्यालयमा वातावरणीय इन्जिनियरिङ अध्ययन गर्नको लागि चाहिँ आएको थिएँ। सानोदेखि नै एउटा उद्यमशीलता गर्नुपर्छ, उद्यमी बन्नुपर्छ भन्ने हुटुहुटी स्थिति थियो र मेरो पढाइको सिलसिलाले चाहिँ वातावरणसँग सम्बन्धित पढाइ गरिसकेपछि चाहिँ होइन, यो त उद्यमी मात्रै भएर हुँदो रहेछ, सामाजिक उद्यमी बन्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ मैले त्यहाँबाट आफ्नो अध्ययनको क्रममा नलेज पाएँ र पछि फर्केर जाँदाखेरि फोहोर मैला व्यवस्थापनको समस्या चाहिँ दृढ बनेको, जति पनि समस्या देखिएको र यही फोहोरलाई नै चाहिँ आफ्नो वातावरण र तपाईँको व्यवसायलाई चाहिँ अगाडि बढाउँदै सामाजिक व्यावसायिक बन्नुपर्छ भन्ने यात्रामा चाहिँ म र पछिल्लो समय आइडिया स्टुडियो कार्यक्रम हाम्रो गण्डकी प्रदेशमा पनि यस्तै नवीनता आइडियाहरूलाई चाहिँ तपाईँको चाहिँ खोज्दै आएको रहेछ। संयोगवश म पनि त्यो उहाँहरूको खोजाइमा पर्न सफल भएँ र वातावरण सम्बन्धी ज्ञान त मैले विश्वविद्यालयबाट अध्यापनको क्रममा हासिल गरेँ, तर मसँग व्यावसायिक सिप ज्ञान भन्ने चाहिँ अलिकति अभाव नै थियो र त्यो सिपलाई उहाँहरूसँग यो इन्क्युबेसन प्रोग्रामबाट चाहिँ तपाईँको चाहिँ आफ्नो व्यावसायिक यात्रालाई अझ तपाईँको दृढ बनाउनको लागि चाहिँ पूर्ण फेरि गण्डकी प्रदेशबाट बागमती प्रदेशमा आइडिया स्टुडियो कार्यक्रममा चाहिँ तपाईँको चाहिँ अहिले हामी आएका छौँ। त्यही सिलसिलामा म्याडमसँग रेडियो नेपालसँग जोडिने मौका पाएको छु।
वातावरण स्वच्छ रहनुपर्छ, यो फोहोर मैलाको व्यवस्थापन गर्नुपर्छ भन्ने यहाँको इस्यु रह्यो। त्यही इस्युलाई लिएर यहाँले चाहिँ यो ग्रिन प्रविधि इन्जिनियरिङ सोलुसन प्रणाली भनेर गण्डकी प्रदेशमा स्थापना गर्नुभयो र गण्डकी प्रदेशको पोखरामा स्थापना गर्नुभयो र आइडिया स्टुडियोमा आफ्ना आइडिया सेयर गरेपछि फेरि त्यसलाई अझै परिष्कृत बनाउनका लागि, व्यावसायिक ज्ञान लिनका लागि यहाँ अहिले काठमाडौँ आइरहनु भएको छ,
होइन
त? नवीनजी, नवीन नेउपाने हुनुहुन्छ यहाँ। ओपस डिजाइन एटेलियर, यहाँहरूको नाम नै युनिक छ, एकदमै नयाँ खालको छ नाम, होइन? मलाई लाग्छ यो कला डिजाइन सम्बन्धीको नाम हो कि एउटा नामले नै त्यस्तो भान भइरहेको छ, होइन? यो खासमा यो ओपस डिजाइन एटेलियर भनेको के हो अनि कसरी यहाँ आउनुभयो?
जन्म हेटौडामा भयो
हजुर।
यसै गरी पढ्ने क्रममा चाहिँ 2016 चाहिँ म चाहिँ पोखरा अवि लामोचौरमा चाहिँ म अध्ययनरत हुनलाई गएँ एज अ मेकानिकल इन्जिनियर। सो पढाइको अन्तिम वर्षतिर गएर चाहिँ हामीले हाम्रो यो कम्पनी सुरु गऱ्यौँ मेकानिकल इन्जिनियरिङ र यो प्रोडक्ट डेभलपमेन्टतिर चाहिँ हामी त्यो बेलादेखि लाग्न थाल्यौँ। अनि त्यही क्रममा चाहिँ म विभिन्न अरू कम्पनीहरूमा आबद्ध रहँदाखेरि चाहिँ इलेक्ट्रोनिक सामान भन्नाले चाहिँ जस्तै गरी पावर ब्याङ्कहरू, स्पिकर्सहरू जुन हामीले देख्छौँ, जुन देखिरहेछौँ हामीले चाहिँ जुनमा सबैमा चाहिँ कि मेड इन चाइना हुन्छ कि मेड इन इन्डिया हुन्छ, अरू मानौँ कति युरोपियन कन्ट्रिजहरूबाट जस बाहिरबाट आउनेवाला हुन् त्यसमा चाहिँ अब हामीले चाहिँ यसमा काम गर्नु पऱ्यो भनेर म दुईजना कम्पनीहरूसँग चाहिँ त्यही विधामा काम गरेँ। सो त्यसमा काम गर्दाखेरि हामीले आफ्नै कम्पनीको नाममा चाहिँ प्रडक्टहरू सामानहरू पनि निकाल्ने क्रममा चाहिँ अब यो पाँच वर्षको टाइममा चाहिँ जुन एक्सपिरियन्स हासिल गऱ्यौँ सिप हासिल गऱ्यौँ चाहिँ यो सिप चाहिँ अब हामीले चाहिँ यसलाई साना व्यवसायीहरूलाई पनि यो सेवा चाहिँ दिनु पऱ्यो भनेर चाहिँ ओपस डिजाइन अटालियर भनेर सुरु गरेको। यसमा अटालियर भनेको चाहिँ कलाकारको काम गर्ने स्टुडियोलाई चाहिँ अटालियर भन्छ। सो त्यहाँबाट चाहिँ हामीले एउटा हामी चाहिँ टिम छौँ हामी अहिले चाहिँ हाम्रो तिनजना हुनुहुन्छ दुईजना मेकानिकल इन्जिनियर एकजना चाहिँ कोर डिजाइनर भनेर हामी चाहिँ यसरी सामानहरू डिजाइन गर्ने इन्जिनियरिङ गर्ने र त्यसलाई चाहिँ अन्तिम मार्केटमा लानेसम्म काम गर्छौँ र यसमा चाहिँ जो जसलाई चाहिँ यो सेवा चाहिने हुन्छ उहाँहरूलाई चाहिँ सेवा प्रदान गर्दै आइरहेका छौँ कम्पनी दर्ता गरेर नै आधिकारिक रूपमा चाहिँ अघि लगिरहेका छौँ।
यहाँहरूले मेकानिकल इन्जिनियर पढ्नुभएको रहेछ होइन शिक्षालाई हेर्दा त्यो देख्यो यहाँहरूको यो अहिले गरिरहेको काम जुन ओपस डिजाइन एटेलियरले गरिरहेको काम अनि यहाँहरूको पढाइको तारतम्य मिल्छ?
हजुर यसमा चाहिँ जस्तै अब मेकानिकल इन्जिनियर भन्ने बित्तिकै एउटा रूपमा जान्छ जस्तै अब गाडी बनाउने अर मेसिन बनाउने तर यदि यति कुरा याद गर्नुपर्छ कि हजुरले लगाउने चस्मादेखि लिएर हजुरले बोक्ने फोनसम्म सबै डिजाइन चाहिँ मेकानिकल इन्जिनियरले गरेको हो। हाम्रो नेपाली समाजमा नेपाली इन्डस्ट्रीमा चाहिँ अहिलेसम्म नभएको कम्पनीहरूले अहिलेसम्म नआटेको काम चाहिँ गर्न सुरु गरेको। अब यहाँ हाम्रो अहिले मुख्य क्लाइन्टहरू चाहिँ कस्तो हुनुहुन्छ भन्दाखेरि जस्तै अब साधारण इक्जाम्पलमा दिउँ पानीको बोतल कम्पनीजहरू उहाँहरूले अब अहिले पानी बनाउनुहुन्छ बोतल ल्याउनु पर्दाखेरि चाहिँ जुन मार्केटमा छ अरू जुन स्ट्यान्डर्ड छ त्यही प्रयोग गर्नु परिरहेको हुन्छ। कसैलाई अब नयाँ किसिमको बोतल ल्याउँ कसैलाई चाहिँ नयाँ डिजाइनको चाहिँ ल बट्टा ल्याउँ भने चाहिँ कता गएर बनाउने के गरेर बनाउने भन्ने त्यो उहाँलाई त्यो सेवा दिने अरू त्यो ज्ञान दिने यता कुनै आधारित माध्यमै छैन। सो त्यही हामीले जुन हाम्रो एक्सपिरियन्स थियो जुन हाम्रो त्यसलाई चाहिँ हामीले चाहिँ आउटसोर्स जसरी अरूलाई मद्दत गरिदिने तरिकाले मात्र युज त्यो राखिरहेको।
हजुर भनेपछि यहाँहरूले यो डिजाइनिङको वस्तु चाहिँ हामीलाई उत्पादन गरिदिनु पर्यो यस्तो खालको भनेपछि त्यहाँबाट उत्पादन गर्नुहुन्छ?
हजुर तपाईँ एउटा जनरल आइडिया मात्रै लिएर आएर जस्तै मलाई चाहिँ मेरो समस्या यो छ यसो यसो गरिदिनु पऱ्यो भने त्यसको चाहिँ हामीले आइडिया स्टेजदेखि नै स्केचिङदेखि डिजाइन गर्नेदेखि लिएर ल यस्तो हुन्छ है भनेर देखाउनेदेखि लिएर त्यसको टेस्टिङ गरेर ल अब यो चाहिँ सक्सेस भयो हाम्रो सामान अब यसलाई चाहिँ ल मार्केटमा लान तयार छौँ भनेपछि त्यसलाई चाहिँ हामीले लाखौँ हजारौँ पिसमा तयार गरेर बेच्नसम्म चाहिँ त्यो बिचको सबै यात्रामा चाहिँ हामी तपाईँलाई मद्दत गर्छौँ।
हजुर हजुर अब म शान्तिजीतिर आउँछु होइन यहाँको चाहिँ पोखरेल सिसाकलम उद्योग होइन जुन चाहिँ फोहोरलाई मोहोरमा व्यवस्थापन गर्ने भन्ने यहाँहरूको उद्योगको उद्देश्य रहेको छ यहाँहरूको उद्योगबाट सिसाकलमको उत्पादन हुन्छ होइन यसको कथा पनि जानौँ न यो उद्योग कसरी स्थापना गर्नुभयो?
हामीले पोखरामा जुन फोहोर व्यवस्थापनसँगै हामी महिलाहरूले केही गरौँ न भन्ने एउटा उद्देश्यले स्थापना गरिएको थियो यो उद्योगलाई। हामीले फोहोर व्यवस्थापन सँगै महिलाहरूलाई उद्यममा जोडौँ काम गर्नको लागि त चुनौती नै छ तापनि परिवारसँगै उद्यममा जोडियौँ भन्ने एउटा मेरो चाहना थियो होइन त्यो अनुरूप 2077 सालमा सामाजिक विकास मन्त्रालयबाट एउटा पत्रिकाबाट सिसाकलम बनाउने तालिम प्राप्त गरेकी थिएँ मैले। त्यो कार्यलाई मैले अगाडि बढाउन सकिनँ किनकि सँगसँगै कोभिड आयो नि त अनि त्यसले गर्दा रोकिएको मेरो त्यो सपना 82 सालबाट मैले यसलाई अगाडि बढाउँदैछु। हामी पाँचजना दिदीबहिनी मिलेर यो कार्यलाई अगाडि बढाइरहेका छौँ। यसबाट हामीले जुन पढेर सकेका पत्रिकाहरू काम नलाग्ने भनेर फालिरहेका हुन्छौँ नि यसलाई उपयोग गरेर पुनः प्रयोग गरेर हामीले चाहिँ उत्पादनमा जोडिरहेका छौँ। जुन हाम्रो छोराछोरीहरूले दैनिक लेख्नको लागि प्रयोग हुने पेन्सिल तयार गरेका छौँ हामीले। पेन्सिल त बाहिरबाटै आयात गरिन्छ नि त हामीले पत्रिकाबाट पेन्सिल बन्छ भने किन नबनाउने त हामी भनेर यस कार्यमा म जोडिएकी छु।
यो बिल्कुलै नयाँ कुरा होला होइन?
हजुर एकदमै नयाँ कुरा हो यो।
अनि अहिले चाहिँ तपाईँको जुन यो काम गर्ने आइडिया लिएर आइडिया स्टुडियोमा आउनु भएको छ अब यहाँ चाहिँ अहिले परिष्कृत हुँदै हुनुहुन्छ तालिमहरू प्राप्त गर्दै हुनुहुन्छ क्यारे होइन?
हजुर आइडिया स्टुडियोले गण्डकी प्रदेशमा जुन कार्यक्रम गर्नुभयो त्यहाँ म सहभागी हुने अवसर पाएँ। त्यसबाट आइडिया स्टुडियोले जब नवप्रवर्धन जुन उद्यमीहरूलाई उत्पादनलाई उजागर गर्ने उहाँहरूको एउटा अभियान रहेको रहेछ अनि त्यसमा जोडिएर म चाहिँ गण्डकी प्रदेशबाट छनौट भएर अहिले बागमती प्रदेशसम्म उहाँहरूले ल्याउनु भएको छ। उहाँहरूको यो एउटा देन पनि हो। अब यसबाट पक्कै पनि राम्रो हुनेछ अब आय आर्जनमा जोडिनेछ महिला सशक्तिकरणमा जोड हुनेछ भन्ने आशा छ।
हजुर अहिले चाहिँ सिसाकलम उत्पादन यहाँको कम्पनीबाट भइसकेको छ कि छैन?
गत श्रावणबाट हाम्रो पेन्सिल उत्पादन सुरु गरेका छौँ 82 श्रावणबाट।
हजुर, अनि खपत पनि हुन थालिसक्यो।
हजुर, पोखरामा हजुर विभिन्न विद्यालयहरू मन्टेसरीहरूबाट हामीले दिइराखेका छौँ स्टेसनरीहरू। हाम्रो समग्र आर्थिक विकासमा भनौँ न, हाम्रो पोखरामा पर्यटनसँगै दिगो उद्यमलाई जोड्नको लागि हामीले अब आयदर घटाउँदै पेन्सिलमा आत्मनिर्भर बनाउने एउटा हाम्रो अभियान पनि छ।
अनि त्यसको लागि कच्चा पदार्थहरू चाहिँ कसरी कलेक्सन गर्नुहुन्छ भनेको, त्यो नेपालमै भएका तिनी पत्रिकाहरू जो खेर गइरहेका छन् तिनीलाई कलेक्सन गर्नुहुन्छ कि गर्नुहुन्छ?
अरू कच्चा पदार्थ चाहिँ हाम्रो स्थानीय स्तरमै उपलब्ध छन्।
हजुर, स्थानीय स्तरका सामानहरू पनि सदुपयोग हुने?
हजुर, सदुपयोग।
अब अमृत जीटा नै आउँछु म, होइन, यहाँ वातावरणको इन्जिनियर हुनुहुन्छ, सामाजिक रूपमै केही काम गरौँ न त, आफ्नो पढाइलाई पनि त्यहाँबाट जोडौँ भन्ने यहाँको मनमा लाग्यो। त्यसपछि गण्डकी प्रदेशमा गएर चाहिँ यहाँले यो ग्रिन प्रविधि इन्जिनियरिङ सोलुसन्स भनेर चाहिँ आफ्नो यो कम्पनी सुरु गर्नुभयो, होइन? अब त्यहाँबाट अहिले काम चाहिँ के चाहिँ गर्दै हुनुहुन्छ त?
फोहोर मैला व्यवस्थापनलाई चाहिँ हामीले चाहिँ व्यवस्थापन सँगसँगै यसलाई अवसरको रूपमा चाहिँ परिणत गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ यसको उद्देश्य थियो। त्यो हेतुले फोहोर ब्याङ्क समुदाय स्तरमा चाहिँ जसरी तपाईँको हामीले किराना पसल टोल टोलमा हामीले देख्छौँ, त्यस्तै जरिरी तपाईँको हामीले चाहिँ फोहोर मैला व्यवस्थापन गर्नको लागि चाहिँ टोल टोलमा हामीले फोहोर ब्याङ्क स्थापना गर्न सक्छौँ। आफ्नो घरबाट निस्किएको फोहोरलाई तपाईँको चाहिँ त्यसलाई फोहोरको रूपमा नलिकन अब त्यो कसैका लागि चाहिँ स्रोत हो भन्ने हिसाबले चाहिँ तपाईँको चाहिँ त्यो फोहोर ब्याङ्कमा लगेर तपाईँको चाहिँ ड्रप अफ गरिदिइसकेपछि उहाँहरूलाई केही हामीले चाहिँ क्यास इन्सेन्टिभ पनि दिने,
फोहोर त्यहाँ लगेर खन्याए बापत तपाईँहरूले पैसा पनि दिनुहुन्छ,
पैसा पनि दिन्छौँ। र सँगसँगै कुहिनी नकुहिनी र हानिकारक सम्बन्ध छ। अब हामीले कुहिनी फोहोर व्यवस्थापन गर्नको लागि चाहिँ हामीले इएम ऊर्जा भन्ने उत्पादनलाई पनि हामीले चाहिँ जोड दिएका छौँ, उत्पादन गर्दै आइरहेका छौँ। घरमै निस्केका तपाईँको कुहिनी फोहोरलाई चाहिँ तपाईँहरूले घरमै मल बनाउनुहोस्, त्यसको लागि तपाईँले इएमको प्रयोग गर्नुहोस्, इएम ऊर्जाको, जसले तपाईँको चाहिँ 6 महिनादेखि 7-8 महिना लाग्ने कम्पोस्टिङ टाइमलाई चाहिँ 3-4 महिनामा ब्रेकडाउन गरिदिन्छ। र तपाईँले भोलि कौशी खेती गर्नुहुन्छ होला, अनि त्यसमा तपाईँको चाहिँ फोहोरबाट मल, मलबाट स्वस्थ जीवन भन्ने पनि हाम्रो एउटा नारा रहेको छ। त्यसले तपाईँको कुहिनी फोहोरलाई पनि तपाईँको चाहिँ मलको रूपमा परिणत गर्ने भयो। बजारको जुन संरचना छ, सबैको ठाउँमा तपाईँको चाहिँ कौशी खेती गर्ने प्र्याक्टिस पनि हुँदैन, खेतीपाती गर्ने पनि बारी पनि हुँदैन। तपाईँहरूले चाहिँ कुहिनी फोहोरलाई मल चाहिँ बनाउनुहोस्, त्यो मललाई चाहिँ फेरि तपाईँले त्यही फोहोर ब्याङ्कमा ल्याइदिनु भयो भने त्यो फोहोर ब्याङ्कले तपाईँको चाहिँ फेरि त्यसको पनि तपाईँलाई पैसा दिन्छ, र आवश्यक पर्ने त्यही समुदायको मान्छेले चाहिँ मल चाहियो भने पनि त्यही मल तपाईँको चाहिँ सदुपयोग गरेर अर्ग्यानिक तपाईँको चाहिँ जीवनतिर चाहिँ जान सक्छन् भन्ने उद्देश्यले चाहिँ कुहिनी फोहोरबाट बनेको मल, रिसाइकल हुने वस्तु, विभिन्न खालका सिपहरू छन्। हामीले अब यसमा के चिजलाई पनि इन्टिग्रेट अथवा समावेशीकरण गरेका छौँ भन्दाखेरि, यदि तपाईँहरूले खेर जाने वस्तुबाट केही अपसाइकल गरेर केही वस्तु बनाउन सक्नुहुन्छ भने तपाईँले त्यसलाई ल्याएर फोहोर ब्याङ्कमा ल्याएर राखिदिनुहोस्, र त्यसबाट तपाईँको हामीले त्यसलाई चाहिँ बजारीकरण गर्न पनि सहजीकरण गर्छौँ, र यसको लागि तपाईँको हामीले एउटा चाहिँ डिजिटल एउटा प्लेटफर्म इ कमर्सको पनि हामीले विकास गर्ने हाम्रो चाहिँ पछिको योजना रहेको छ। नकुहिने फोहोरलाई चाहिँ त्यसरी व्यवस्थापन गर्ने, र तपाईँको हानिकारक फोहोर जुन तेस्रो किसिमको फोहोर हुन्छ त्यसको लागि तपाईँको हामीले एउटा हजार्डियस वेस्ट कार्ड, हानिकारक फोहोर चाहिँ लेभल कार्ड चाहिँ हामीले डिजाइन गरेका छौँ। अनि त्यो कार्डमा तपाईँको मान्छेहरूले चाहिँ आफ्नो घरबाट निस्केको हानिकारक फोहोरलाई चाहिँ लेबलिङ गरेर तपाईँको चाहिँ सम्बन्धित ठाउँमा व्यवस्थापनमा गर्ने प्रक्रियामा तपाईँको प्रोसेसमा चाहिँ राखिदिनु भयो भने भोलि तपाईँको फोहोर मैलामा काम गर्ने चाहिँ जति पनि व्यक्ति हुनुहुन्छ उहाँहरू डाइरेक्ट तपाईँको चाहिँ हानिकारक फोहोरको कन्ट्याक्टमा पनि नआइकन चाहिँ सुरक्षित तरिकाले त्यो फोहोरहरूलाई चाहिँ व्यवस्थापन गर्न सकिन्छ। र यसरी काम गऱ्यौँ भनेदेखि चाहिँ हामीले जुन ठाउँमा फोहोर निस्किन्छ त्यहीँ तपाईँको लगभग 80-90% फोहोरलाई पनि व्यवस्थापन गर्न सक्छौँ। यो अपसाइक्लिङको ज्ञान सिपलाई हामीले मान्छेहरूमा चाहिँ प्रवर्धन गरेर विशेष गरी महिला, पिछडिएका वर्ग र तपाईँको चाहिँ युवा वर्गहरूमा चाहिँ बेरोजगारीको समस्या
रोजगारीमा
जोड्दै फोहोर मैलालाई चाहिँ एउटा चाहिँ अवसरको रूपमा परिणत गर्न सकिन्छ। जति पनि स्थापना भइरहनु भएको छ नेपालमा उहाँहरूलाई पनि बाहिरबाट आयातित गरेर तपाईँको चाहिँ यहाँ वस्तु उत्पादन गर्न परिरहेछ। हाम्रो फोहोर ल्यान्डफिलमा गइरहेछ, हाम्रो उद्योगले इन्डियाबाट तपाईँको त्यही फोहोर किनेर लिएर आउनु परिरहेछ भने त्यो समस्यालाई नै समाधान गर्नको लागि चाहिँ त्यस्ता फोहोर ब्याङ्कहरू हामीले स्थापना गरेर हामीले एकीकृत गरेर तपाईँको चाहिँ त्यसलाई प्रशोधन गर्न सक्यौँ भनेदेखि चाहिँ यहीँ भएको तपाईँको चाहिँ रिसाइक्लिङ गर्ने उद्योगहरूले चाहिँ स्वदेशमै आफ्नै ठाउँमा गाउँ ठाउँमा तपाईँको फेरि कच्चा पदार्थहरूको पनि उपलब्धता पाउनुहुने भयो। फेरि नयाँ उद्यमीहरू चाहिँ कुनै समुदायमा त्यसरी फोहोर जम्मा भइरहेछ होइन, त्यहाँ प्लास्टिक आइरहेछ, पेपर विभिन्न खालको आइरहन् भनेपछि त्यहाँ पनि फेरि तपाईँको युवाहरूमा चाहिँ नयाँ किसिमको तपाईँको चाहिँ उद्यमशीलता गर्ने त्यो पनि सिर्जना विकास पनि हुनसक्छ, र त्यो रिसोर्स र मेटेरियल देखिसकेपछि चाहिँ नयाँ नयाँ व्यवसायहरूलाई पनि समुदायमा प्रवर्धन गर्ने चाहिँ हाम्रो चाहिँ योजना रहेको छ।
सँगसँगै अनि वातावरण पनि सुरक्षित भयो र स्वस्थ खानेकुरा खान पनि पाइयो, मल जल प्रशस्त हुने भयो,
सामाजिक आर्थिक वातावरणमा चाहिँ एकदम टेवा पुर्याओस् भन्ने हाम्रो
उद्देश्य रहेको छ। अब यसलाई मानिसहरूले कतिको रुचाउनु भएको छ तपाईँहरूलाई भन्ने विषयमा म आउँछु होइन। त्योभन्दा पहिला चाहिँ म नवीनजीतर्फ जान्छु होइन।
हाम्रो देशमा चाहिँ के भइरहेको छ भन्दाखेरि हामी कृषि र पर्यटनमा मात्रै फोकस गरिरहँदाखेरि चाहिँ म्यानुफ्याक्चरिङ साइडमा चाहिँ हामीले व्यवस्था गरेको हो कि पोलिसी नबनिरहेको हो कि जस्तो भान हुन्छ। त्यही हिसाबले चाहिँ अब नेपालमा चाहिँ
उत्पादनमा त्यति जोड नदिए
हजुर 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 जस्तै जे पनि हामीले देख्छौँ अहिले सामानहरू सबै बाहिर बनेर आउँछन्, केही पनि यहाँ बन्दैनन्। पुरै हाम्रो एक्सपिरियन्स चाहिँ नेपालमै सामान बनाउनमा गएको छ। अझ भन्नुपर्दाखेरि चाहिँ नेपालमै हार्डवेयर सामानहरू आम जीवनमा प्रयोग हुने सामानहरू बनाउनु पर्यो भनेर गएको छ। हो अब मेरो पुरै एक्सपिरियन्स चाहिँ यतै गएको भएर चाहिँ अब मैले चाहिँ यसलाई चाहिँ अझै आवाज दिएर चाहिँ आइडिया स्टुडियोदेखि लिएर अरू फोरमहरूदेखि लिएर चाहिँ अब यसमा हामीले सक्दो सामान नेपालमै बनाउनु पर्यो। यसमा नेपालमा बनाउनलाई चाहिँ केसम्म सहयोग गर्न मिल्छ ओपस डिजाइन अटालियरले चाहिँ आफ्नो एक्सपिरियन्स र नलेजको थ्रु चाहिँ दिन्छ भनेर चाहिँ एज अ सर्भिस दिन खोजेको। यसमा पनि अब मैले जोडिहालेँ हजुरले पनि सोध्नुभयो क्लाइन्ट कति छ भनेर। नेपालमा पनि हामीले जस्तै धेरै अगाडि चाहिँ जस्तै हामीले यस्तो यस्तो गरिरहेको छौँ भनेर चाहिँ फेसबुकमा एउटा भिडियो जस्तो हालिदिएका थियौँ। हामीलाई धेरै नै इन्क्वायरिजहरू आएको थियो। अझ यो मिडल एज 50-60s जो हुनुहुन्छ उहाँहरू अलरेडी आफ्नै उद्यम गरिरहनु भएको व्यक्तिहरू उहाँहरूलाई चाहिँ आफ्नो के बनाउनु पर्छ भन्ने जोस अलरेडी छ, तर के उहाँहरूसँग आइडिया छ, उहाँसँग गर्ने रिसोर्सेस पनि छ, तर कसरी गर्ने भन्ने बाटो चाहिँ नभएको भएर चाहिँ हो हामी चाहिँ ठ्याक्कै यो बिचमा चाहिँ कसरी गर्ने भन्ने खोजिरहनु भइरहेको व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ ल यसरी गर्न सकिन्छ है भनेर चाहिँ त्यो कन्सल्टेसन र त्यो सेवा चाहिँ हामीले प्रोभाइड गर्छौँ। महिना दुई महिनामा चाहिँ एक दुईवटा क्लाइन्टहरू आइरहनु भएको हुन्छ। यसलाई चाहिँ हामीले अहिले सेवा दिने हिसाबले मात्र गरिरहेको छौँ।
हजुर, वस्तु नै उत्पादन चाहिँ गर्नु भएको छैन?
हजुर, वस्तु उत्पादन चाहिँ हामीले सानो स्केलमा चाहिँ एकजना सरलाई चाहिँ त्यसको लागि चाहिँ एउटा सानो प्लास्टिकको डिभाइस जस्तो चाउनु पर्ने थियो। त्यो चाहिँ हामीले फ्यु थाउजन्ड पिसेस चाहिँ बनाएर दिएको छौँ, तर त्योभन्दा अघिसम्म चाहिँ हामीले चाहिँ डिजाइनिङ र कन्सल्टेसनसम्म चाहिँ प्राइमरीली चाहिँ त्यो चाहिँ गरिरहेको छौँ।
हजुर, विशेष गरेर अब हाम्रो देशमा त बाहिरबाट पार्ट पुर्जाहरू ल्याउने अनि यहीँ एसेम्बल गर्ने भनौँ न जोड्ने चलन छ होइन, तर तपाईँहरूले चाहिँ देशमै उत्पादन गरौँ न भन्न खोज्नु भएको रहेछ
होइन।
त त्यसको लागि हामी अरूलाई नि सहजीकरण गर्छौँ, हामी आफू पनि उत्पादन गर्छौँ, उद्योग बढाउँ।
हजुर हजुर हजुर, अब किन हाम्रै मौलिकता छ।
अब यहाँबाट फेरि म शान्तिजीतर्फ आउन चाहन्छु। यो सुरुमा उद्योग व्यवसाय सञ्चालन गर्नका लागि त पहिला त आर्थिक स्रोत जुटाउनु पर्यो नि होइन, त्यतिखेर केही चुनौतीहरू अप्ठ्याराहरू आए कि आएनन् होला?
हजुर, यो हजुरको एकदमै राम्रो प्रश्न। हामीले चाहिँ आर्थिक स्रोतको रूपमा अब पोखरा महानगरपालिकामा जिसिआर प्रोजेक्टले पनि थोरै केही सपोर्टिङ गर्नुभएको थियो, त्यस प्लस हामीहरू आफै मिलेर पनि त्यसमा लगानी गरेर हामीले त्यस उद्योगलाई स्थापना गरेका थियौँ।
हजुर, आफ्नै पनि लगानी?
हजुर आफ्नै।
हजुर, अहिले लगानी गर्दाखेरि अब म सन्तुष्टिको लहरमा जान सक्छु भन्ने खालको एक खालको भनौँ न मनोबल कतिको बढेको छ त?
हजुर, अवश्य नै। पोखरा मात्रै हेर्ने भने नि 1 करोडको पेन्सिल आयात हुन्छ है, त्यो मात्रालाई मात्रै हेर्ने हो भने पनि यो उद्योगलाई जुन स्थापित गराउनको लागि आफ्नो स्थानीय उत्पादनहरूलाई प्रायोरिटी दिनुभयो भने कुनै समस्या देख्दिनँ मैले।
हजुर,
यसलाई राम्रैसँग स्थापना गर्न सकिन्छ।
हजुर, भोलि बजार छ?
हजुर, बजार त छ नि। पोखरामै 421 विद्यालयहरू रहेका छन्, त्यसमा 37,000 विद्यार्थीहरू हुनुहुन्छ। अब होटलहरू त्यस्तै छन् पोखरामा, एउटा पर्यटकीय राजधानीको रूपमा रहेको हुँदा पोखरा सहर आफैमा, ब्याङ्कहरूमा पनि पेन्सिल यत्तिकै चाहिन्छ, त्यसले गर्दाखेरि बजार त राम्रै छ,
बाहिर पनि निर्यात गर्न सकिन्छ।
हजुर, अब अवश्य नै त्यो सोच छ हाम्रो।
खालि बसिरहनु भन्दा धेरै महिला दिदीबहिनीहरू अहिले घरमा टेलिभिजन हेरेर यसै पनि टाइम पास गरिराख्नु भएको हुन्छ, तर यिनै कुराहरू पनि सोचेर कुनै क्रिएटिभ काम म गर्छु, यो समयलाई म खेर जान दिन्न भन्यो भने त गर्न सकिने रहेछ नि त होइन?
सकिन्छ नि अवश्य। घरमा यसै मोबाइल चलाएर टिभी हेरेर होइन, यसै अब यताउता भौतारिएर बस्नुभन्दा आफ्नो केही न केही काम गर्यो भने होइन, यसको आर्थिक पक्ष मात्रै नभएर यस्तो हामीलाई मानसिक स्वास्थ्य होइन, यो हाम्रो समाजमा हामीले के योगदान दिन सकिन्छ भनेर काम गर्नु एकदमै जरुरी देख्छु म्याम।
हजुर, जति बिजी भयो
हजुर
त्यति चाहिँ त्यति नै राम्रो होइन?
हजुर, एकदमै राम्रो। सामाजिक रूपमा नि हामीले समाजलाई हाम्रो तर्फबाट के योगदान गर्न सकिन्छ त होइन, त्यसप्रति पनि हाम्रो एकदमै ध्यान जान जरुरी छ होइन। हाम्रो अब फोहोर व्यवस्थापनमा पनि हाम्रो त्यत्तिकै नै भूमिका छ। सोलिड वेस्टलाई म्यानेजमेन्ट गर्नको लागि हामीले हरेक महिनाको 2 गते त्यहाँ रहेका प्लास्टिकहरू जम्मा गरेर सुक्खा फोहोर हामीले रिसाइकल्सलाई पनि बेच्ने गरेका छौँ। त्यसले गर्दा हाम्रो जुन फोहोरमा तिर्ने ट्याक्सलाई थोरै कम गराउन पनि हामीलाई सहयोग पुगेको छ।
हजुर, एकातिर वातावरण सरसफाई भयो, अर्कोतिर आय आर्जनको बाटो पनि भयो र आर्थिक निर्भर पनि भयो, परनिर्भर हुनु परेन।
यसमा हामी 5 जना महिलाहरूले मात्रै नै काम गरिरहेका छौँ। अब यसलाई चाहिँ राम्रो हुँदै गयो भने अझ थपलाई रोजगारी मिल्ने हामी अपेक्षा पनि गरेका छौँ।
थप रोजगारी दिन सकिन्छ भन्ने एउटा होप पनि रहेको छ होइन। अमृतजी, अब अघि यहाँलाई म भन्दै थिएँ, मान्छेहरूले आफूले गरेको काम विश्वास गरिदिनु भएन भने अगाडि बढ्न गाह्रो हुन्छ। हुन त अहिले युवाहरूले नै देश हाँकिराख्नु भएको छ, चलाइराख्नु भएको छ होइन। सुरुमा चाहिँ मान्छेहरूलाई हामीले यस्तो काम गर्दैछौँ है भनेर विश्वास दिलाउनु पर्यो होला नि त, त्यो गर्न कतिको सकस भयो, यहाँहरूलाई कतिको मानिसहरूले विश्वास गर्नुभएको छ?
यसलाई चाहिँ म अलिकति चाहिँ हाम्रो मानिस जनताको मनोविज्ञान र राज्यको मनोविज्ञान चाहिँ के छ भन्ने कुरालाई बाट म जोड्न चाहेँ होइन। राज्यले होइन एक ठाउँमा ल तपाईँको चाहिँ व्यवस्थापन गरौँ, ल्याम्पटिल बनाऊँ भन्नुहुन्छ होइन। जस्तै अहिले तपाईँको हामीले काठमाडौँ महानगरपालिकाकै केसलाई पनि हेर्न सक्यौँ होइन, पोखरा महानगरपालिका पनि यो कुरामा चाहिँ पछाडि छैन जस्तो लाग्छ मलाई। जनताको लेभलमा चाहिँ के छ भन्दाखेरि चाहिँ सबैले तपाईँको चाहिँ फोहोर मैला व्यवस्थापन चाहिँ गर्नुपर्छ भन्नुहुन्छ, तर सबैको फेरि कुरा चाहिँ गुनासो के हुन्छ त भन्दाखेरि चाहिँ मेरो घर पछाडि चाहिँ होइन भनेपछि तपाईँको यो कस्तो छ भन्दाखेरि आफैमा तपाईँको चाहिँ फोहोर मैला व्यवस्थापन भनेको यसलाई तपाईँको अलिकति नमिलाइदिएदेखि चाहिँ यो आफैमा जटिल कुरा छ। यसलाई अलिकति चाहिँ व्यवस्थित तरिकाले अलिकति चाहिँ सेन्सिटिभ तरिकाले चाहिँ यसलाई तपाईँको चाहिँ काम गरियो भने एकदम सहज कुरा पनि छ। फेरि समाजमा जुन ठाउँमा हामीले यसलाई चाहिँ स्थापना गर्न खोजिरहेको छौँ पोखरा महानगरपालिकामा, त्यहाँ पनि पब्लिकहरूसँग हामीले कुराकानी गर्दाखेरि चाहिँ के तपाईँहरू चाहिँ यस्तो ठाउँहरू भयो भनेदेखि फोहोर लान रेडी हुनुहुन्छ भनेर चाहिँ सोध्दै गर्दा किन नला नि लैहाल्छौँ नि भन्ने कुरा गर्नुभएको छ। र विदेशतिर पनि हामीले साथीभाइसँग कुराकानी गर्दा के सुन्ने गर्छौँ भन्दाखेरि चाहिँ सम्बन्धित ठाउँमा फोहोर लिएर गइदियो भनेदेखि चाहिँ यहाँ चाहिँ पैसा पाइन्छ भन्ने कुराहरू पनि हामीले बेला बेलामा साथीभाइहरूसँग सुन्दै आइरहेको कुरा, भनेपछि प्र्याक्टिसकै हिसाबले तपाईँको चाहिँ यो नौलो कुरा चाहिँ हामीले गर्न लागेका होइनौँ। तर हामीले नेपालको माटोमा सुहाउँदो मिल्दो के हुन्छ त नि भन्ने हिसाबले यसलाई तपाईँको सुक्खा फोहोर मात्र नभनिकन अहिले तपाईँलाई मैले भने कुहिने फोहोर मल र अपसाइकलका वस्तुहरूलाई पनि तपाईँको चाहिँ जोड्ने कुरा गरेका छौँ। र यसको लागि हामीले एउटा रणनीति चाहिँ के बनाएको छौँ भन्नु भन्दाखेरि चाहिँ महिलाले जति तपाईँको चाहिँ आर्थिक व्यवस्थापनदेखि त घरको व्यवस्थापनमा जति तपाईँको चाहिँ भूमिका हुन्छ उहाँहरूले तपाईँको सानसानो एक एक रुपियाँलाई पनि एकदम भ्यालु गरेर होइन जतन गर्ने, तपाईँको व्यवस्थापन गर्ने, हामीलाई आवश्यक परेको बेला चाहिँ यसलाई सदुपयोग गर्नुपर्छ, ठाउँमा राख्ने जो सानसानो पेनी पैसाहरूलाई पनि उहाँहरूले एकदम जतन गर्ने माया मान्ने गरेको देखिन्छ। र यसको लागि चाहिँ हामीले बनाएको रणनीति पनि के छ भन्दाखेरि चाहिँ उत्पादन पनि महिलाहरूको हातबाटै बढी भइरहेछ, आर्थिक कुरामा पनि सानसानो पैसाको पनि भ्यालु गर्ने पनि हाम्रो समाजमा पुरुषभन्दा बढी महिलै हुनुहुन्छ। र त्यो भएको हुनाले हामीले महिलालाई नै अगाडि सारेर र महिलासँग जोडिएर चाहिँ काम गर्ने रणनीति लिएका छौँ। एकदम पोजिटिभ तरिकाले चाहिँ उहाँहरू चाहिँ प्रस्तुत हुनुभएको छ, त्यसले गर्दाखेरि चाहिँ पक्कै पनि यो मोडलले त हाम्रो समाजमा परिवर्तन गर्नको लागि चाहिँ ठुलो टेवा पुग्छ भन्ने चाहिँ मैले विश्वास लिएको छु।
हजुर, यहाँले पैसाको इन्कमको कुरा गरिरहँदा बोलीमा जति कुरा भए पनि व्यवहारमा चाहिँ आर्थिक रूपमा निर्भर हुन सकेनौँ भने त हाम्रो जिन्दगी चल्दैन नि त होइन। यहाँले चाहिँ फोहोर ल्याए बापत पनि पैसा दिने, यहाँले काम गरेर स्रोत चाहिँ कसरी जुटाउनुहुन्छ त फेरि? अब खालि वातावरणलाई मात्रै राम्रो होस् भन्ने हिसाबले
हामीले तपाईँको चाहिँ त माटो हाम्रो संरक्षण गर्दै गर्दाखेरि हाम्रो आर्थिक चिज संरक्षण भएन भनेदेखि चाहिँ दिगो वातावरण विकासकोमा चाहिँ हामी चाहिँ जान सकिँदैन भन्ने छ। यसको लागि त्यही भएर हामीले हरेक ठाउँमा किनबेचको तपाईँको चाहिँ हामीले चाहिँ सिद्धान्तलाई अगाडि बढाइरहेका छौँ। नागरिकसँग तपाईँको चाहिँ त्यो स्रोत ल्याइदिए बापत उहाँहरूलाई ल्याइदिइसकेपछि उहाँहरूले पनि मिहिनेत गर्नु भयो नि त, छुट्याउनु भयो नि त, भनेपछि केही न केही पारिश्रमिक चाहिँ तपाईँको चाहिँ मिहिनेतको पारिश्रमिक हुनुपर्छ भन्ने सिद्धान्त हो। र तपाईँको हामीले त्यो सङ्कलन भइरहेका चिज चाहिँ जुन सङ्कलन गर्छौँ त्यसको नेपालको मात्रै तपाईँको चाहिँ मार्केट चाहिँ लगभग कुहिने के अरे अर्ग्यानिक मल रिसाइक्लेबल्स र अपसाइकल चिजको चाहिँ लगभग तपाईँको 2000 करोडको मार्केट रहेछ नेपालमा मात्रै।
हजुर,
अब त्यो मार्केट भनेको अब सरले पनि भन्नुभयो हामी त्यहाँ त उद्योगै रहन्छौँ नि भन्दै गर्दा पनि हामी त्यत्तिको तपाईँको डिमान्ड चाहिँ अहिले तपाईँको हाम्रो नेपालले वार्षिक क्रिएट गरिरहेको रहेछ। हाम्रो फोहोर तपाईँले उत्पादनको चाहिँ रेसियो हेर्नुहुन्छ भन्दाखेरि चाहिँ त्योभन्दा धेरै छ। जियोलोजिकली भौगोलिक हिसाबले पनि कहाँ छौँ भन्नु भन्दाखेरि चाहिँ चाइना र इन्डिया जस्तो देशमा छौँ क्या, को छिमेकी भएर बसेका छौँ। जुन देश चाहिँ दुइटै देश भनेको रिसाइक्लिङ क्षेत्रमा एकदमै अगाडि भएको देश, जुन यसको मार्केट साइज हुन्छ त्यो चाहिँ एकदम अब धेरै नै ठुलो मार्केट साइज छ। त्यो भएको हुनाले हामी चाहिँ हाम्रो कुरा के घरबाट सङ्कलन गर्ने त्यो गरिदिए बापत तपाईँको हामीले चाहिँ होइन केही हामीले कन्ट्रिब्युसन गर्ने र त्यो जम्मा भएको चिजलाई चाहिँ फेरि त्यो त हामीले लगेर तपाईँको चाहिँ फेरि अर्को कुनै उद्योगलाई दिने हो त्यो उद्योगले फेरि उत्पादन गर्ने हो भनिसकेपछि त्यसरी तपाईँको हामीले किन्ने बेच्ने दुइटै कुरा गर्ने र सँगसँगै त्यसलाई चाहिँ प्रशोधन पनि गर्ने कुरा गरेको हुनाले चाहिँ यसमा तपाईँको चाहिँ हाम्रो आर्थिक क्रियाकलाप चाहिँ हामीले दिने मात्रै होइन कि हामी बेचेर पनि हामीले कमाउने चाहिँ हाम्रो रणनीति भएको हुनाले चाहिँ यसलाई तपाईँको चाहिँ हामीले आर्थिक रूपमा पनि यसलाई चाहिँ दिगो बनाएर लिएर जान सकिन्छ भन्ने चाहिँ छ।
हजुर, तपाईँलाई यही मौकामा मलाई एउटा सोध्न मन लागेको जिज्ञासा होइन, जस्तो यहाँले इन्जिनियरिङ क्षेत्रमा अध्ययन गर्नुभयो, तपाईँका बुवा आमाले पनि एउटा छोरो राम्रो इन्जिनियर उत्पादन भएर अनि कुनै राम्रो ठाउँमा कम्पनीमा अथवा भनौँ न कुनै सेक्टरमा चाहिँ काम गरोस् भन्ने इच्छा चाहना बुवा आमाको नै हुनसक्थ्यो होला, तर तपाईँले चाहिँ त्यसो नगरिकन काठमाडौँमा पनि नबसिकन तपाईँ आफ्नै ठाउँमा आफ्नै जिल्लामा आफ्नै भूगोलमा फर्किनुभयो र नयाँ सोच बनाएर म यसो गर्छु भनेर भन्न थाल्नुभयो नि होइन, एउटा एकदमै नेपालका लागि उदाहरणीय र राम्रो कुरा हो। तर त्यो सोच आउँदै गर्दाखेरि घरायसी वातावरणसँग अथवा भनौँ न समाजले मलाई यस्तो फोहोरतिर पो लाग्यो कि भन्छ कि भन्ने चुनौतीसँग त्यस्तोतिर जुझ्नु पर्ला कि भन्ने सोच्नु पर्यो कि परेन, अथवा भनौँ न अवसर के देख्नुभयो, चुनौती के देख्नुभयो?
पक्कै पनि त्यो म्याडमले भनेको कुराहरू चाहिँ कतिपय कुराहरू चाहिँ अहिले पनि काम गर्दै जाँदाखेरि चाहिँ ए यस्तो व्यवसाय किन गर्नु पर्यो, समाजको एउटा कुराहरू त आउने कुरा नै भयो। तर एउटा सामाजिक व्यवसायी भन्छु होइन भन्दै गर्दाखेरि चाहिँ मेरो आफ्नो तपाईँको चाहिँ सोच चाहिँ के थियो भन्दाखेरि नेपाल नै सफा बनाउनुपर्छ। सबसे ठुलो समस्या भनेको त फोहोर मैला रहेछ। यो फोहोर मैला पनि कस्तो रहेछ फेरि भन्नुहुन्छ भन्दाखेरि चाहिँ एउटा क्षेत्रमा मात्रै नजोडियो, हेर्नुहोस् यसले पानी पनि बिगारेछ, पानी बिगार्ने बित्तिकै तपाईँको त्यहाँको चाहिँ जलचर बिगारेको छ, हाम्रो माटो बिगारेको छ, माटो बिगार्ने बित्तिकै तपाईँको हाम्रो खेतीपाती बिगारेको छ, खेतीपाती बिगार्ने बित्तिकै हाम्रो उत्पादन बिगारेको छ, हाम्रो उत्पादन बिगार्ने बित्तिकै हाम्रो स्वास्थ्य बिगारेको छ। भनेपछि यसको तपाईँको प्रभाव चाहिँ एकदम धेरै धेरै ठाउँमा प्रभाव छ। चाहिँ फेरि म पर्यटकीय क्षेत्र लेक साइडमा तपाईँको चाहिँ परिवारको पनि एउटा हाम्रो सानो व्यवसाय ट्रेकिङ सपबाट चाहिँ हाम्रो चाहिँ यात्रा सुरु भएको पर्यटकहरूसँग पनि धेरै तपाईँको चाहिँ हामीले चाहिँ अन्तर्क्रियाहरू गर्ने, उहाँहरूको कुराहरू सुन्ने, कति राम्रो नेपाल भन्ने, है सबै हामीले तपाईँको चाहिँ नेपालमा चाहिँ यति सम्भावना छ, यति राम्रो छ, बिग्रियो बिग्रियो भन्दै गर्दाखेरि चाहिँ मनमा चाहिँ सधैँ कहिले लागिराख्नु भन्दा होइन नेपाल चाहिँ सफा गर्नुपर्छ भन्ने चाहिँ लाग्थ्यो। अनि फेरि हाम्रो नेपालीको बानी चाहिँ एउटा विष्णु भगवान आउनुहुन्छ, चक्र घुमाउनुहुन्छ, अनि सबै चिज चाहिँ व्यवस्थापन गर्नुहुन्छ भन्ने तपाईँको चाहिँ मनोविज्ञान हामीले पाल्ने। अनि यसो विचार गर्दै जाँदाखेरि चाहिँ त्यस्तो त तपाईँको त सम्भव त छैन। सधैँ मनमा चाहिँ के लाग्ने भन्दाखेरि मैले नगरे कसले गर्छ त नि,
त्यो कुरा मबाटै सुरु हुनुपर्छ।
मैले तपाईँको नेपाल सफा गर्नु छ भने मैले मेरो पहिला घर सफा गर्नुपर्छ भनेरै म काठमाडौँबाट मास्टर्सको पढाइ अध्ययन सकिसकेपछि चाहिँ मेरो यात्रा फेरि पोखरातिर भएको।
हजुर, विदेश जान पनि मन लागेन होइन। अनि नवीनजी, यहाँलाई चाहिँ अब जस्तो यहाँले पनि इन्जिनियरिङ नै पढ्नु भएको छ होइन, अनि अब इन्जिनियरिङ पढ्दै गर्दा मेकानिकल इन्जिनियरिङ बन्दै गर्दा कुनै पेसा व्यवसायमा सेटल हुन्छु अथवा विदेश गएर केही गर्छु होइन म त्यहाँ पनि केही गरिहाल्छु भन्नेतिर चाहिँ मन गएन कहिल्यै, म नेपालमै यसो गर्छु भन्ने मन गयो, त्यता जाउँ यसो गरौँ भन्ने चाहिँ मन गएन कहिले?
मैले इन्जिनियरिङ पढेकै विदेश जानलाई भनेर थिएँ।
हजुर,
सुरुमा तर मैले पढ्दा पढ्दै गर्दाखेरि जब म थर्ड इयर फोर्थ इयरतिर आइपुगेँ तब म चाहिँ यसै गरी नेपालमा केही गर्नुपर्छ है भन्ने एउटा कम्पनीसँग आबद्ध भएँ। उहाँहरूले चाहिँ विगत 10 वर्षदेखि नेपालमै सफ्टवेयरदेखि लिएर हार्डवेयर सामान बनाउँदै आइरहनु भएको थियो। सो उहाँहरूसँग मिलेर अर्को एउटा सिस्टर कम्पनीसँगै खोलेर चाहिँ नेपालमा चाहिँ हामीले सामान्य जीवनमा युज हुने इलेक्ट्रोनिक सामानहरू बनाउन त्यतातिर आबद्ध भएमा खास यो इन्जिनियरिङ पेसामा चाहिँ किन बाहिर जान खोज्छन् विदेश जान्छन् भन्दाखेरि मैले भेटेको एउटा मेन वान अफ द मेन रिजन चाहिँ के छ भन्दाखेरि हामीले इन्जिनियरिङ पढ्दाखेरि धेरै यो टुलहरू धेरै हाम्रो यो इन्जिनियरिङको टेक्नोलोजीहरू सिक्छौँ तर जब हामी इन्डस्ट्रीमा जान्छौँ इन्डस्ट्रीमा जाँदाखेरि चाहिँ हाम्रो नेपालमा चाहिँ त्यो इन्डस्ट्री बनिरहेकै छैन जहाँ हामीले पढेको हाम्रो ग्रोथ हुने टुलहरू हामीले उपयोग गर्न मिल्ने ठाउँ नै छैन। 4-5 सफ्टवेयरहरू चलाउन सिक्छौँ तर हामी जब फिल्डमा जान्छौँ तब हामीले त्यो सफ्टवेयरहरू उपयोग गर्न मिल्ने यहाँनिर इन्डस्ट्री नै छैन। त्यही भएर पर्सनल ग्रोथको रूपमा पनि धेरै इन्डिभिजुअल्सहरू चाहिँ बाहिर गइरहने ट्रेन्ड छ। सो त्यो हाम्रो मनमा पनि आयो, सबैको मनमा आयो तर जब नेपालमै गर्नुपर्छ जुन कुरा चाहिँ विदेशी कम्पनीहरूसँग मिलेर चाहिँ जुन ग्रोथको ट्रेन्ड छ जे जुन जुन टुलहरू चलाउनुहुन्छ हाम्रो सौभाग्य चाहिँ के हो भन्दाखेरि मैले चाहिँ नेपालमै बसेर त्यही कुराहरू चलाउन पाएँ र उपयोग गर्न पाएँ। हाम्रो फिल्डमा त अझ इको सिस्टम छैन, सबै कुरो आफैले गर्नुपर्ने हुन्छ, सबै कुरो आफैले गर्नुपर्ने हुँदाखेरि नेपालमा केही नबन्दाखेरि ल यो बनाऊ भन्नुपर्दाखेरि ए यसको यो पनि आफै बनाऊ, यसको त्यो पनि आफै बनाऊ, त्यो पनि आफू भन्दा बनाऊ भन्दाखेरि ग्रोथको हिसाबले चाहिँ बाहिर जानु र अन्त जानु भन्दाखेरि चाहिँ नेपालमै छ, नेपालमा गर्न सकिन्छ र नेपालमा गर्न आँट्ने हो भने चाहिँ ग्रोथ चाहिँ अन्त कतै भन्दा पनि धेरै यहीँ छ है। म एउटा इन्फर्मेसन दिन चाहन्छु।
हजुर, भनेपछि हामीले केही बन्नलाई केही देख्नलाई विदेशै ताकिराख्नुपर्ने त होइन रहेछ नि त, होइन, आफ्नो देशमा पनि त गर्न त सकिने रहेछ नि त, यदि मन भयो भने, दृढ इच्छा शक्ति भयो भने त, होइन?
हजुर,
त्यो त यहाँबाट देखियो अनि यहाँको समूहमा अरू साथीहरू पनि हुनुहुन्छ होला, सबैजना मिलेर गर्दा त हुने रहेछ नि त।
हजुर हजुर, अवश्य गाह्रो त हुन्छ, किनभने कसैले एउटा त्यो बेस बनाइदिइसकेको छैनन्। जे गर्नु पर्यो नेपालमा के हुन्छ, पहिलो हुन्छौँ। उहाँले फोहोर व्यवस्था गर्न थाल्नुभयो, उहाँ नै पहिलो, उहाँले सिसा कलम बनाउन थाल्नुभयो, उहाँ पनि पहिलो दोस्रो। के छ भने नेपालमा जे गर्नुहोस् तपाईँ पहिलो हुनुहुन्छ, पहिलो नभए पनि जस अगुवाहरूमध्ये हुनुहुन्छ। एउटा एउटा हाम्रो एउटा फाइदा पनि यही छ, हामी जे गर्छौँ हामी चाहिँ पाइनियर्सहरू हुन्छौँ। सो कसरी लाने के गर्ने भने अरूलाई दोष दिनुभन्दा पनि हामी आफैले नै सर्टेन टाइम चाहिँ अब हामीले दुःख चाहिँ अब अवश्य अरूभन्दा धेरै गर्नु पर्ला, तर गर्न सफल भयो भने चाहिँ हामी चाहिँ सबै अगुवाहरू नै हौँ।
हजुर, अहिले पछिल्लो समयमा त स्टार्टअपमा लाग्ने युवाहरू धेरै हुनुहुन्छ, विदेशबाट पनि उच्च शिक्षा हासिल गरेर आफ्नो केन्द्र बिन्दुमा पुगिसकेपछि नेपाल फर्केर अब मैले नेपाललाई केही गर्नुपर्छ दिनुपर्छ भनेर यहाँ आएर स्टार्टअप गरेर मजाले बस्नुभएका अहिले धेरै युवाहरू उदाहरणमा हुनुहुन्छ अहिले, होइन? यहाँहरू त झन् यहीँ पढेर यहीँ बस्ने, त्यो पनि आफ्नै ठाउँमा गएर चाहिँ म यस्तो गर्छु भनेर योजना बनाएर यति राम्रो गरिराख्नु भएको छ, यो त झन् राम्रो खुसीको कुरा भयो नि, होइन? शान्तिजी, अब यो व्यापार व्यवसाय बिजनेस गर्नलाई हुनुपर्ने कुरा चाहिँ के रहेछ, सबैभन्दा महत्त्वपूर्ण कुरा नि?
मेन चाहिँ हाम्रो इच्छा शक्ति हुनुपर्छ। जब इच्छा शक्ति हुन्छ नि त्यहाँ चाहिँ पूर्ण नभएको भन्ने केही कुरा हुँदैन। जुन उद्देश्य राखेर हामीले केही कुरा गऱ्यौँ भने अवश्य नै पुरा हुन्छ जस्तो लाग्छ मलाई। कागजको नि पेन्सिल बन्छ भन्ने प्रश्नहरू पनि आउँछन्। अब यो प्रश्नलाई हामीले चिर्दै पेन्सिल हामीले बजारमा पुर्याइरहेका छौँ, होइन? के हुन्छ नेपालमा भनेर विदेशी नै युवाहरू आफ्नो देशमा शिक्षा एकदमै ज्ञान लिएर त्यो ज्ञान लिएर विदेशमा प्रयोग गरेर त्यहाँ काम गरिराख्नु भएको छ नि त, आखिर त स्किल त यहीँबाट लिनुभएको छ नि त, त्यसलाई चाहिँ यहीँ प्रयोग गरेर गरे के हुँदैन र? फोहोरबाट पनि हामीले स्रोत लिएर उद्यम गर्न सकिन्छ, होइन?
होइन, छोड्न चाहिँ भएन, हाम्रा युवाहरूलाई छिटो चाहिन्छ कि?
हजुर,
एकदम छिटो चाहिन्छ, अनि धैर्यता गर्न सक्ने चाहिँ क्षमता अलिकति कम देख्यो क्या। यहाँहरू युवा नै हुनुहुन्छ, मैले भनिरहँदा हाँसी पनि रहनु भएको छ, यहाँहरूलाई कस्तो लाग्छ? बिरुवा रोप्यो फुल फुलिहाल्नुपर्छ क्या, त्यो होइन नि त, धैर्यता हुनु पऱ्यो, निरन्तरता हुनु पऱ्यो, जीवन त लामो छ नि, गरिरहनु पऱ्यो नि, होइन, फल पाउनको लागि त। अब अमृतजीतिर जान्छु, हामी कार्यक्रमको अन्तिम अन्तिम आइसक्यौँ। युवाहरू विदेशी रहेको अवस्थामा तपाईँ आफ्नै ठाउँमा सृजना र सम्भावनाको एउटा कथा लेखिरहनु भएको छ, होइन? यहाँलाई के लाग्छ, यो परिवर्तन चाहिँ अवसरको खोजीबाट आउँछ कि अवसर सृजना गर्ने साहसबाट के आउँदो रहेछ? यो जिज्ञासा म तिनैजनालाई राख्छु।
कस्तो देख्छु भन्नुहुन्छ, जस्तै नेपालमा चाहिँ यो यहाँ हावा हावामा तपाईँको युवाहरूको तपाईँको चाहिँ दिमागमा तपाईँको चाहिँ यो विदेश जाने भूत चलिरहेछ कि। वास्तवमा हेर्नुहोस्, हामी म जन्मिने बेला हाम्रो ड्याडी मम्मी पर्यटन व्यवसायमा हुनुहुन्थ्यो, म जन्मिँदाखेरि पर्यटकहरूको सोचाइ होइन प्रवृत्तिहरू के कस्तो हुन्छ भन्ने कुरासँग म खेल्दै सिक्दै आएको मान्छे। अनि विदेशीले चाहिँ तपाईँको चाहिँ के भन्ने भन्दाखेरि तपाईँको हामी आउँदाखेरि घुम्न आउँदाखेरि ओहो तर आफ्नो पसल हो ख ओहो भन्ने क्या, एकदम त हामीले एकदम सरप्राइज हुने क्या। तर हामी आफै के सरप्राइज हुन्थ्यौँ भन्दाखेरि विदेशी आयो भने चाहिँ ऊ सरप्राइज हुने कि यतिकै तपाईँको चाहिँ आर्थिक रूपले सम्पन्न छ भन्ने खालको तपाईँको चाहिँ हामीलाई लाग्ने, होइन,
ठुलो मान्छे लाग्ने,
ठुलो मान्छे लाग्ने। अनि उनीहरूले तपाईँको चाहिँ ओ तेरो आफ्नो बिजनेस गरिरहेछस् भन्दाखेरि उनीहरूले फेरि हामीलाई ठुलो मान्ने कि। अनि पछि तपाईँको समय बित्दै गयो, आफ्नो ठुलो हुँदै गयो, अलिअलि तपाईँको समाज बुझ्न थालियो, अलिअलि अर्थतन्त्र बुझ्न थालियो, त्यसपछि मेरो बुझाइ चाहिँ के रह्यो भन्नुहुन्छ भन्दाखेरि चाहिँ नेपालमा तपाईँको चाहिँ सम्भावना नभएको होइन। र यो कार्यक्रम मार्फत पनि युवाहरूलाई देशभरिका युवाहरूलाई चाहिँ के म्यासेज पनि दिन चाहन्छु भन्दाखेरि चाहिँ विदेश होइन स्वदेशमै गर्नुहोस्, यहाँ अथाह सम्भावना छ। विदेशीहरूले के भन्छन् भन्दाखेरि नेपाललाई मनी इज फ्लोटिङ अन द स्काई भन्दा पनि हावामा पैसा उडिरहेको छ, नेपालीले चाहिँ त्यो समात्न टिप्न सकिरहनु भएको छैन भन्नुहुन्छ कि। र सँगसँगै तपाईँको जस्तै जहाँ समस्या छ त्यहीँ अवसर क्रिएट हुने हो नि, सुधार्ने त सम्भावना छ नि त फेरि यहाँ हरेक क्षेत्रमा छ, चाहे तपाईँ त्यो वातावरणको क्षेत्रमा हेर्नुहोस्, चाहे त्यो कृषिको क्षेत्रमा हेर्नुहोस्, चाहे तपाईँ उद्योग व्यवसाय प्रवर्धन गर्ने क्षेत्रमा हेर्नुहोस्। भनिसकेपछि चाहिँ समस्यासँग तपाईँ चाहिँ नडराइकन गऱ्यौँ भनेदेखि चाहिँ धेरै कुराहरू हामीले गर्न सकिन्छ। विभिन्न होइन फोरमहरूबाट नेपालमा स्टार्टअप गर्ने उद्यमशीलता गर्नको लागि विभिन्न कार्यक्रम आइरहेको छ, हामी पनि त्यही कार्यक्रमको पार्ट भएर आज तपाईँको चाहिँ यहाँसम्म आइरहेका छौँ। यो सबै यात्रा चाहिँ सबै चिज राम्रो भइदिएका भए आउँथेन, यो अवसर पनि हामीले पाइन्थेन। नेपालमा सम्भावना चाहिँ जतिखेरसम्म च्यालेन्ज हुन्छ त्यतिखेरसम्म सम्भावना हुन्छ। विदेशमा भएकालाई नेपाल फर्केर केही गर्नुहोस् र तपाईँको चाहिँ यहीँ बसेका दाजुभाइहरूलाई पनि नेपालमै तपाईँको चाहिँ यी समस्यालाई तिर्न केही सम्भावनाहरू केही अपर्च्युनिटीहरू खोजेर चाहिँ सामान्य जीवन जिउनको लागि मात्रै विदेश चाहिँ जानुहुन्न, यहीँ धेरै सम्भावना छ भन्न चाहन्छु।
हजुर बिल्कुलै। अब नवीनजीलाई पनि म यही जिज्ञासा राख्न चाहन्छु, यहाँले काम गरिरहँदा वरिपरि समाजको वातावरण देशको परिवेश यिनीहरूलाई हेरिरहँदाखेरि चाहिँ होइन हामी अवसर पर्खेर बस्ने हो कि हामीले अवसर सृजना गर्ने हो के रहेछ?
यहाँनिर यति ट्रेन्ड बनिदियो कि अहिले चाहिँ भन्दाखेरि विदेश जाने यसो लहर जसरी आइदियो, प्लस टू पास गऱ्यो के गरी ल विदेश गइदिउँ, हामीले सक्दो बाहिर जाउँ भन्नेवाला हुन्छ, त्यो ट्रेन्ड चाहिँ छ। हो त्यो ट्रेन्ड बिट गर्न गाह्रो पर्छ, ए फलानुको छोरो गइसक्यो त किन गइरहेको छैनस्, फलानुको छोरो उता गएर यति जग्गा लिइसक्यो त किन गइरहेको छैनस् भनेर समाजमा यो हल्ला त आइरहन्छ। तर यसमा चाहिँ समस्या यति धेरै छन् कि यहाँनिर हामीले अब यहाँनिर बसेर अब म जान्छु म पढेर आउँछु अर म यहाँ के गर्दै गर्छु अनि त्यसपछि केही अवसर सृजना होला अनि म गर्छु भन्दाखेरि चाहिँ ढिलो होला है भन्ने अवस्था चाहिँ आइसक्यो। किनभने अहिले टेक्नोलोजीहरूमा चाहिँ प्रविधि चाहिँ ग्लोबलाइजेसन भइसकेको छ, सर्टेन कुराहरू चाहिँ जस्तै जस नेपाली समाज पछाडि परे पनि सर्टेन टेक्नोलोजीहरूमा चाहिँ बोर्डरले छेक्दैन, त्यो टेक्नोलोजी हामीसँग अलरेडी छ। यो टेक्नोलोजीले गर्दाखेरि नै पनि सबै प्रब्लमहरू चाहिँ इजिली एड्रेसेबल छ। अब यसलाई होइन म टाइम कुर्छु अर अझै म सहजीकरणको लागि कुरेर बस्छु भन्दाखेरि चाहिँ अलिकति ढिलो होला है भन्ने जस्तो कुरा चाहिँ छ, किनभने समस्या यति धेरै छन्, हल गर्न मिल्ने माध्यमहरू पनि अहिले जुटिसक्यो, किनभने इकोसिस्टम पनि बनिसक्यो मद्दत गर्ने अवसरले पनि आइडिया स्टुडियोदेखि लिएर यस्तो फोरमहरूदेखि लिएर हामीलाई इन्क्युबेट गराइदिने प्लेटफर्महरूदेखि लिएर हामीलाई इन्भेस्टरदेखि लिएर फाइनेन्सिङमा कनेक्सन गराइदिने माध्यमहरूदेखि लिएर सबै स्ट्रक्चर बनिसक्यो। अब यसमा चाहिँ जस्ट किला सिला छ, यसमा अब ठोक्न मात्र बाँकी छ कि सबै कुरा सेटअप सबै कुरा रेडी छ, अब यसमा चाहिँ कसले आएर चाहिँ हतौडा हान्छ भन्ने बेला मात्रै हो। अब यसमा चाहिँ ढिलो गर्ने हो भने चाहिँ सर्टेन कुराहरूमा चाहिँ पछि परिएला है भनेर चाहिँ बुझ्नु पऱ्यो।
शान्तिजी,
अब हाम्रो अहिले युवाले नेतृत्व गरिरहेको छ हाम्रो देशमा पनि, अब अवश्य पनि केही हुन्छ जस्तो लाग्छ। अब जुन नवपरिवर्तन मन्त्रालय पनि अहिले छुट्टै भइसक्यो भन्ने सुनेको छु होइन, युवाहरूलाई विशेष गरी केही हुन्छ यो देशमा, अवसरै अवसर छ यसलाई हामीले पहिचान गर्न सकौँ।
नेपाल सरकारले पनि युवाहरूका लागि नै स्टार्टअप गर्ने युवाहरूका लागि धेरै ढोकाहरू अहिले खोलिरहेको छ होइन, तर त्यसमा चाहिँ युवाहरूले पनि चासो देखाउनु पर्यो,
अवसरहरू कसैले लिनुहोस् भनेर हातमा राखिँदैन, आफूले खोसेर लिनुपर्छ भन्ने मलाई लाग्दछ।
हजुर बिल्कुलै, अवसर आफूले खोज्ने हो भन्ने यहाँको धारणा रह्यो होइन। अब हामी अन्तमा छौँ, जाँदा जाँदै हाम्रा युवा साथीहरू जो अब मैले पास गरेँ ब्याचलर सकेँ अब बाह्र सकेँ अब म के गर्नु, यहाँ त सर्टिफिकेट बिक्ने पनि होइन, मैले जागिर पाउने पनि होइन, यहाँ काम पनि खै के गर्नु र पैसा पनि हुँदैन, लगानी गर्ने बाबुआमाको आँट पनि छैन, अब के गर्नु भनेर जो छटपटाइरहनु भएका युवाहरू हुनुहुन्छ उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ? म अमृतजीबाट सुन्न चाहन्छु।
केही नगरिकन चाहिँ भएन भन्न चाहिँ छोडिदिनुहोस्। यहाँ हामीले के देख्छौँ भन्दाखेरि गरेको केही छैन, पढेर सक्या त्यसपछि चाहिँ एउटा काम गर्ने भनेर कहीँ केही काम गर्ने एउटा होइन जागिर होला अथवा तपाईँको आफ्नो केही व्यवसाय होला, केही नगरिकन केही भएन भन्न चाहिँ छोडिदिनुहोस्। त्यसले गर्दा चाहिँ विचार गर्नेहरूलाई पनि तपाईँको चाहिँ त्यो अवरोध जस्तो पनि चाहिँ हुन्छ। र अर्को कुरा चाहिँ गर्नपर्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ नुनदेखि त सुनसम्मको हरेक चिजको कारोबार छ भनिसकेपछि हरेक कुरा तपाईँको चाहिँ सम्भावना छ। सिप के छ, आफ्नो इच्छा के छ, जे काम गर्दा तपाईँ इन्जोय गर्नुहुन्छ त्यो चिजलाई चाहिँ तपाईँहरूले आफ्नो तपाईँको चाहिँ परिस्थिति हेरेर हरेकमा चाहिँ तपाईँको एउटा युनिकनेस चाहिँ के छ, त्यसमा चाहिँ को चाहिँ केमा बेस्ट छ भन्ने कुरा चाहिँ त्यो परिवार साथीभाइ हरूले पनि त्यसमा काम गर्न प्रेरित गर्न चाहिँ अनुरोध गर्न चाहन्छु। र सँगसँगै युवा साथीहरूलाई पनि सबै चिजभन्दा राम्रो हुनुहुन्छ, केमा तपाईँले चाहिँ गर्न सक्छु जस्तो लाग्छ त्यो हिसाबमा चाहिँ तपाईँहरूले चाहिँ जसले पनि आफ्नो चाहिँ काम गर्नुभयो भनेदेखि चाहिँ त्यो सबै आफ्नो वातावरणलाई चाहिँ हेरेर अनि पहिलो स्टेप चाहिँ के गर्न सकिन्छ, दोस्रो स्टेप के गर्न सकिन्छ, योजनाबद्ध रूपमा चाहिँ काम गरियो भने पक्कै पनि काम पनि सफल हुन्छ, व्यक्ति पनि सफल भइन्छ भन्न चाहन्छु।
हजुर हजुर, बिल्कुलै। अब जाँदा जाँदै नवीनजी, तपाईँ युवा साथीहरूलाई के भन्न चाहनुहुन्छ?
नेपालमा बस्यो भने चाहिँ ग्रोथ छैन, करियर वाइज अर नलेज वाइज चाहिँ ग्रोथ छैन भन्ने एउटा चाहिँ गलत
भाष्य
छ। त्यो चाहिँ कम्प्लिटली फरक हो। यहाँ बसेर आफूले के गर्न खोज्नु, सबै हिसाबले चाहिँ तपाईँको डेभलपमेन्ट चाहिँ आफै हुँदै जान्छ। सर्टेन टाइम चाहिँ नेपाललाई दिनुहोस्, सँगसँगै तपाईँको ग्रोथ पनि अवश्य हुन्छ।
एकचोटि ठेल्दा ढोका खुलेन भने दोस्रोचोटि पनि हामीले ढकढक गर्नुपर्छ, होइन? त्यसले गर्दा धैर्य गरौँ, निरन्तरता दिन नछोडौँ। आजको हाम्रो थिम यही नै रह्यो, होइन त? यहाँहरूका कुरा सुनेर हाम्रा युवा साथीहरूले आफूलाई यही कुरामा चाहिँ प्रेरित गर्नुहुनेछ कि केही न केही काम गर्नका लागि हामीसँग अवसर छ र हामीलाई भगवान्ले बुद्धि पनि दिनुभएको छ, त्यसको सदुपयोग गरौँ भन्ने चाहिँ आजको कार्यक्रमको थिम रहेको छ र उहाँहरूले यो कुरा बुझ्नु नै हुनेछ। यहाँहरू गण्डकी प्रदेशबाट बागमती प्रदेशमा आउनुभएको सन्दर्भमा आफ्ना यी उद्योग व्यवसायलाई फैलाउन, त्यो सिपलाई परिमार्जन गर्न आइडिया स्टुडियोमा आउनुभएको सन्दर्भमा रेडियो नेपालको स्टुडियोमा पनि आउनुभयो, यहाँहरूसँग कुराकानी गर्न पाएँ। युवा संसार कार्यक्रमको तर्फबाट अनि मेरो तर्फबाट हार्दिक आभार प्रकट गर्छु।
हाम्रो तर्फबाट पनि यहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु
र अन्त्यमा म के पनि भन्न चाहन्छु भन्दाखेरि चाहिँ सकेसम्म पाइन्छ भनेदेखि चाहिँ नेपालमा बनेको स्वदेशमै बनेको चाहिँ उत्पादनहरूलाई चाहिँ प्रयोग गर्ने बानी बसौँ, देश पक्कै बन्छ, हामी पक्कै बन्छौँ।
बिल्कुल, एकदमै यो कुरामा हामी सबै सहमत छौँ, होइन त? हस्, धेरै धेरै धन्यवाद। अहिले भर्खरै सुन्नुभयो ओपस डिजाइन एटेलियरका सह संस्थापक नवीन न्यौपाने, त्यस्तै ग्रीन प्रविधि इन्जिनियरिङ सोलुसन्स प्रालीका संस्थापक अमृत पौडेल र पोखरेली सिसाकलम उद्योगकी सञ्चालिका शान्ति अधिकारीसँग गरिएको यो कुराकानी। यहाँहरूलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईँ पनि आफ्ना गाउँठाउँमा बसेर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न नभुल्नुहोला। यहाँहरूका कुरा पनि हामी युवा संसार कार्यक्रममा समेट्दै जानेछौँ। हौस् त, आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहनु।